بسم الله الرحمن الرحیم، رب زدنی علما، سورہ طٰہٰ کی 114 نمبر کی آیت، اس کا فارسی ترجمہ: پروردگارہ علم مرا افزون کن، مائی لارڈ انکریز می ان نالج، پروردگار میرے علم میں اضافہ فرما. زبان فارسی کے اس کورس میں سید ایمن رضوی آپ کو خوش آمدید کہتا ہے. یہ ویڈیو انرجی آف ایجوکیشن فلمز کے توسط سے پیش کیا جا رہا ہے. اس زبان فارسی کے کورس میں ہمارا اصل جو ہدف ہے وہ زبان فارسی کے تمام ٹینسز کو اچھے طریقے سے سیکھنا اور پڑھنا ہے. تو بنیادی طور پر یہ ایک گرامر کا کورس ہے. کسی بھی زبان کو سیکھنے سے پہلے کچھ مقدماتی باتیں، کچھ اہم جو بنیاد ہوتی ہے ایک زبان کی، اس کو سیکھنا ضروری ہے. اور اسی لیے جن چیزوں کو ہم کور کریں گے اس کورس میں، ان کی ایک فہرست آپ کے سامنے پیش کر رہا ہوں. حروف فارسی کو سب سے پہلے ہم دیکھیں گے، اس کے بعد کچھ اہم اصطلاحات ہیں ان کو، سفر جملہ ایک خود عنوان میں نے قائم کیا ہے، اس پہ انشاءاللہ ہماری بحث ہوگی. جملہ اور اس کی انواع جملہ یعنی جملے کی قسمیں، کلمہ اور اقسام کلمہ، فعل و ویژگی ہا یہ فعل یعنی فعل اور اس کی خصوصیات، مصدر یعنی روٹ ورڈ کیا ہوتا ہے، مسافرت فعل، یہ بھی ایک عنوان خود قائم کیا گیا ہے. اس میں فعل مصدر سے جب شروع ہوتا ہے اس کا سفر اور وہ مختلف ٹینسز میں جاتا ہے تو اس کی کیا صورتیں بن سکتی ہیں، بنے ماضی اور بنے مضارع، دو صورتیں بنتی ہیں. اس کے بعد ضمیر اور پھر شناسِ حالیہ ماضی و مضارع، یہ انشاءاللہ ہم جب ڈسکس کریں گے مزید آگے جا کے تو یہ موضوعات بھی ہمارے لیے کلیئر ہو جائیں گے. حروف فارسی 32 حروف ہوتے ہیں جو کہ اس کی بنیاد ظاہر ہے کہ عربی سے ہی ہے. عربی، اردو، فارسی زبان میں بہت سارے حروف کامن ہیں، ایک جیسے ہی ہیں. اردو میں جو اضافی حروف ہیں وہ ٹے، ڈال، رڑے اور بڑی یہ ہے. الف، مد، آ اور حمزہ حروف فارسی کی جو لسٹ ہے اس میں آفیشلی شامل نہیں ہے، مگر زبان کے دوران بعض مواقع پر ایسا ہوتا ہے کہ الف، مد، آ اور حمزہ کو بھی ہم ملاحظہ کرتے ہیں. جن خاص اصطلاحات کا ہم ذکر کر رہے تھے اس میں زبان، دستور، آوا شناسی، صرف، نحو، یہ مختلف ٹرمینالوجیز ہیں. زبان یعنی وہی زبان جس کو ہم زبان بولتے ہیں، فارسی میں بھی وہی زبان ہے. دستور یعنی قواعد، آوا شناسی یعنی فنیٹکس یا آواز شناسی، جو مختلف حروف کی آوازیں ہوتی ہیں. صرف یعنی علم ساخت لفظ اور کلمہ، اسے علم مورفولوجی بھی کہتے ہیں. نحو یعنی کلمے یا جو مختلف لفظ ہیں ان کا آپس میں جو ایک ارتباط ہوتا ہے، اس سے علم نحو کہا جاتا ہے. سفر جملہ کیا ہے؟ دا جرنی آف سینٹینس بیسکلی یہ ہے کہ سب سے پہلے اس کا آغاز واج سے ہوتا ہے. واج جو ہیں دو آوازیں ہیں، واول اور کانسوننٹس. واول میں جو آوازیں ہیں وہ آ، آ، اے، ای، او، او، یہ سکس ساؤنڈز، یہ چھ آوازیں جو ہیں واولس کہلاتی ہیں. سامت باقیہ جتنی بھی کانسوننٹس، باقیہ جتنے بھی حروف ہیں وہ سامت کہلاتے ہیں. تو واج میں دو حصے ہیں، مسعود، سامت. اس کے بعد اگلا مرحلہ جو ہے وہ تکواج کا ہے. تکواج میں دو قسمیں ہوتی ہیں، قاموسی، دستوری. قاموسی کا مطلب وہ الفاظ کہ جو تنہا بھی خود مفہوم رکھتے ہیں، دستوری وہ کہ جو خود تنہا مفہوم نہیں رکھتے بلکہ صرفی اور اشتقاقی میں دو ان کی قسمیں بڑھ جاتی ہیں، اس کو بھی میں ابھی ایکسپلین کرتا ہوں. قاموسی میں جو مثالیں ہم نے دی ہوئی ہیں، دست، دست کہتے ہیں ہاتھ کو فارسی زبان میں، پدر کہتے ہیں باپ کو. تو یہ دو لفظ آپ دیکھ رہے ہیں کہ ایسے ہیں کہ جو ہم تنہا بھی اگر کہیں آئیں تو ہم ان کے مفہوم کو سمجھ سکتے ہیں. مگر وہ تکواج کے جو دستوری ہوتے ہیں اس میں جو پہلی قسم صرفی کا یہاں ذکر ہے وہ ہے ہا، آن، تر، ترین. یہ وہ لفظ ہیں جو خود تنہا معنی نہیں رکھتے بلکہ اگر کسی لفظ کے ساتھ آئیں تو زیادہ یعنی جدید معنی پیدا کرتے ہیں. جیسے درخت کے ساتھ اگر ہم ہا لگا دیں تو یہ درخت کی جمع بن جائے گی، درخت ہا. فارسی میں جمع بنانے کا طریقہ جو ہے وہ ایسے ہوتا ہے کہ ہا لگا دیا جاتا ہے. یا جیسے خوب کے ساتھ تر لگا دیں تو خوب تر ہو جاتا ہے یا خوب ترین ہو جاتا ہے. تو یہ تر، ترین جو ہیں یہ وہ لفظ ہیں کہ جب خود معنی نہیں رکھتے مگر کسی لفظ کے ساتھ آئیں تو معنی رکھتے ہیں. اسی طریقے سے اشتقاقی جو ہیں یہ بھی تقریباً وہی ہیں کہ جیسے زار ایک لفظ ہے، زار خود کوئی معنی نہیں رکھتا مگر جب گل کے ساتھ لگ جائے تو گلزار ہو جاتا ہے. یعنی گل پھول اور گلزار وہ جگہ جہاں پہ پھول کھلتے ہیں یا پھول ہوتے ہیں. ہنر مند، اسی طرح مند وہ بھی وہی لفظ ہے، بھی وہی لفظ ہے اور نا بھی وہی لفظ ہے کہ جب وہ دوسرے لفظ کو ساتھ ملتا ہے تو ایک معنی کریٹ کرتا ہے. वाज के बाद तकवाज, तकवाज के बाद जो तीसरा मरहला है वो है वाजे का। वाजे वर्ड को कहते हैं, लफ्ज़ को कहते हैं। तो जैसे ईरान एक लफ्ज़ था और उसके साथ जब हमने छोटी ये लगाया तो ईरानी हो गया, तो उसने एक मंसूबियत दे दी, एक लफ्ज़ बन गया। तो ये तीसरा मरहला है। चौथा मरहला जो है वो है गुरुह का। गुरु जो है वो चंद लफ्ज़ मिलकर एक गुरु बन जाते हैं। जैसे यहाँ जुमला लिखा हुआ है कि रज़ा सौते से असर अज सफ़र बरगश्त। तो उसमें आप देख सकते हैं कि रज़ा जो है इस्म है, सौते से असर जो है वो वक्त की निशानदेही कर रहे हैं। ये तीन लफ्ज़ मिलकर एक गुरु बन रहे हैं। अज सफ़र भी एक गुरु है और बरगश्त, ये चार लफ्ज़ एक गुरु को तश्कील दे रहे हैं। सेंटेंस यानी जुमला, जुमला जो है बुनियादी तौर पर आखिरी मरहला है इस सफ़र का, जो शुरू होता है वाज से और ख़त्म होता है जुमले के ऊपर। यहाँ पर जुमले की मिसाल हमने दी हुई कि नमाज सुतून दीन अस्त, तो ये एक जुमला है। उसके बाद अंग्रेज़ी ज़बान की ग्रामर अगर आपने लोगों ने पढ़ी हो तो उसमें एक चीज़ होती है सब्जेक्ट एंड प्रेडिकेट। तो यहाँ पे जो नमाज है वो सब्जेक्ट है और जो बकिया जुमले का हिस्सा है वो प्रेडिकेट है। इसको फारसी ज़बान में नहाद और गुजारा कहते हैं। जुमला ख़ुद जो है वो किसी हालत या फेल को बयान करता है। नमाज सुतून अस्त यानी नमाज सुतून दीन है। अली अली तलब हस्त, अली तलब इल्म है। दास्तान तमाम शुद, कहानी ख़त्म हुई। ऊ रफ्त, वो गया या वो गई। फारसी ज़बान में मर्द और औरत के लिए दोनों के लिए एक ही सीगा इस्तेमाल होता है। ऊ रफ्त। तू किताब रो खानदी, तुमने किताब पढ़ी। शुमा गदा मी खुरीद, आप खाना खाते हैं। ठीक है, जुमला इसकी कुछ मिसालें फ़ारसी और उर्दू ज़बान में बयान हो गई। जुमले की दो अकसाम होती हैं, अज़ नज़र मफहूम और अज़ नज़र साख्त। मफहूमी एतबार से जुमला खबरी, पुरसशी, अमरी, आतफी, इल्तज़ामी होता है और इसकी मिसालें अभी अगले स्लाइड में आपको बयान करूँगा। अज़ नज़र साख्त, जुमला या सादा होता है या मुरक्कब। सादे का मतलब यह है कि एक फ़ेल होता है उसमें, और अगर जुमला मुरक्कब है तो उसमें एक से ज़्यादा फ़ेल होंगे। अज़ नज़र मफहूम, जो पहली किस्म के हमने अभी जिक्र किया था, उसमें जुमला ख़बरी जो है वो डेक्लेरेटिव सेंटेंस को कहते हैं। जैसे नमाज सुतून दीन अस्त, इसमें एक ख़बर दी जा रही है कि नमाज सुतून दीन है। इसी तरह जुमला पुरसशी जो है वो सवालिया जुमला है, इसमें सवाल हो रहा है कि आया दास्तान तमाम शुद, तो इसमें एक सवाल पूछा जा रहा है कि क्या कहानी ख़त्म हुई। फिर जुमला अमरी इम्पेरेटिव सेंटेंस, यानी इसमें एक अम्र हो, हुक्म हो। शुमा बे खाने बेरवीद, यानी शुमा बे खाने बेरवीद, यानी आप घर जाइए, तो ये एक ऑर्डर है। जुमला ये आतफी जो है एक्सक्लेमेटिव सेंटेंस को कहते हैं। अजब गुले जीबाई, यानी एक इंसान जब एक किसी ख़ास जज्बे के तहत एक जुमला बोलता है, वाह कितना खूबसूरत फूल, तो ये जुमला आतफी कहलाता है। और जुमला ये इल्तज़ामी जो है, जुमला इल्तज़ामी का जो उनवान है, जो इसका जो मफहूम है, वो असल में शक, तरदीद, दुआ और मुख्तलिफ़ तरह के जज्बात होते हैं इसमें, जिनको इस उनवान के ज़रिए बयान किया जाता है। मुमकिन अस्त मन बाशुमा बे आयम, मुमकिन है कि मैं तुम्हारे साथ आऊँ। तो ये एक इसकी एक जो है मिसाल यहाँ लिखी हुई है। इसी तरह अज़ नज़र साख्त, जो हमने पहले बयान किया था कि जुमला या सादा होता है या मुरक्कब। सादे की मिसाल है दिरूज़ बारान शुद, दिरूज़ यानी कल, बारान हुई यानी बारिश हुई, तो इसमें एक ही फ़ेल है, बारान शुद। जुमला मुरक्कब कंपाउंड सेंटेंस, इसकी मिसाल यहाँ लिखी हुई है। वक्ती के खस्ते में शवम, जब मैं थक जाता हूँ, इस्तराहत में कुनम, यानी मैं आराम करता हूँ। तो इसमें थक जाता हूँ, आराम करता हूँ, दो वर्ब्स आ गए, इसीलिए ये जुमला मुरक्कब कहला रहा है। अकसाम कलमा यानी पार्ट्स ऑफ स्पीच जो हैं वो सेवन हैं फारसी ज़बान में। फेल यानी वर्ब, इस्म जो है वो नाउन को कहते हैं, सिफत यानी एडजेक्टिव, ज़मीर प्रोनाउन, कैद जो है वो एडवर्ब को कहते हैं, हर्फ प्रपोजिशन आर्टिकल वगैरह। शिबे जुमला जो है वो इसकी मिसाल आप ऐसे दे सकते हैं, जैसे जब आपसे कभी कोई कहता है कि खाना दस्तखान पे लग गया है, बिस्मिल्लाह, तो ये बिस्मिल्लाह कहना जो है इस बात की निशानदेही है कि आइए आप खाना खाना शुरू करें। तो लेकिन उन्होंने सिर्फ कहा बिस्मिल्लाह। इसी तरीके से जब हम खुदा का शुक्र अदा करते हैं तो कभी कभी सिर्फ कहते हैं अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, ऐ खुदा तेरा बहुत बहुत शुक्र। तो ये जुमला जो हस्फ है, दरअसल ये सिर्फ़ एक लफ्ज़ से एक पूरे जुमले की निशानदेही कर रहा है। तो एक जुमला नहीं है मगर शिबह है जुमला, यानी जुमले जैसा लग रहा है। इस ٹیوٹوریل میں ہماری جو مین بحث ہے وہ فیل سے ہے, کیونکہ ہم بعد میں ٹینسز کی بحث پڑھنے والے ہیں, تو بہتر ٹیکنیکلی یہ ہے کہ ہم فیل کو اچھے طریقے سے سمجھیں تاکہ ٹینسز ہمیں اچھے طریقے سے بعد میں سمجھ میں آ سکیں. فیل کیا ہے؟ انجام دودن کاری, یعنی ایک کار کا, ایک کام کا انجام دینا. روئے دودن حالت, کسی حالت کو بیان کرنا, کسی ایک کام کو, کسی ایک حالت کو کسی سے نسبت دینا یا اس حالت کا کسی کے پاس ہونا, موجود ہونا. پہلی مثال, من قرآن می خوانم, میں قرآن پڑھتا ہوں, یہ ایک کام ہے. علی کتاب را آورد, علی کتاب لایا, یہ بھی ایک کام ہے. حالت, آب گرم شد, یعنی پانی گرم ہوا. اسی طریقے سے ہوا دورت سرد می شود, یعنی ہوا سرد ہو رہی ہے یا ٹھنڈی ہو رہی ہے, یہ ایک حالت کو بیان کر رہا ہے. داشتن یا دادن نسبت, علی قوی است, یعنی علی طاقتور ہے, علی کو نسبت دی جا رہی ہے طاقتور ہونے سے. منصور استاد بود, منصور استاد تھا, تو منصور کو نسبت دی جا رہی ہے استاد ہونے سے. فعل کی کچھ خصوصیات بھی ہیں, ان کو ہم بیان کرتے ہیں. شخص و شمار, یعنی جو انگریزی زبان میں بھی گرامر میں پڑھا ہوگا یقینی طور پہ, کہ فرسٹ پرسن, سیکنڈ پرسن, تھرڈ پرسن. متکلم, مخاطب اور غائب, اور ان میں بھی مفرد اور جم, یعنی سنگلر اور پلورل ہوتے ہیں. تو یہ ٹوٹل ڈیوائیڈ ہو کے جو ان کی نمبرز بنتے ہیں وہ سکس ہیں. یعنی فرسٹ پرسن میں متکلم ہے, میں, ہم, اور سیکنڈ پرسن میں تم اور آپ, یعنی جم کا صیغہ, اور اس کے بعد تھرڈ پرسن میں غائب, یعنی وہ اور وہ سب. تو یہ شخص و شمار ہے. اس کے بعد زمان, ظاہر ہے فعل کا تعلق جو ہے زمان سے تو ڈائریکٹلی ہے, یا ماضی یا حال یا مستقبل. تیسری جو اس کی ہے کہ کچھ فعل ایسے ہوتے ہیں ٹرانزٹیو, کچھ ہوتے ہیں ٹرانزٹیو, یہ اس کا ایک مفہوم ہے جو معلوم ہونا چاہیے. جیسے ہم کہیں من رفتم, میں گیا, تو اس میں ایک ورب ہے اور اس میں آبجیکٹ نہیں ہے کوئی. اتوبوس استاد, اتوبوس کہتے ہیں بس کو, استاد یعنی رکی, بس رکی, تو اس میں بھی آبجیکٹ کوئی نہیں ہے. یعنی جو چیز رکی ہے اس کا ذکر ہے اور فیل کا ذکر ہے. مگر متعدی یعنی ٹرانزٹیو ورڈ میں یہ ہوتا ہے کہ ہمیں آبجیکٹ بھی چاہیے ہوتا ہے, آبجیکٹ بھی ہوتا ہے اس جملے میں. او خانے می سازد, او می سازد یعنی وہ بناتا ہے, تو یہ ہو جاتا انٹرانزٹیو. مگر اس میں چونکہ ورب ایسا ہے کہ جس میں آبجیکٹ کا ہونا ضروری ہے, اگر ہم یہ کہیں کہ وہ بناتا ہے تو یہ جملہ نامکمل سا محسوس ہوگا, سوال ابھرے گا ذہن میں کہ بناتا ہے مگر کیا بناتا ہے. او خانے می سازد یعنی وہ گھر بناتا ہے. احمد نماز می خواند یعنی احمد نماز پڑھتا ہے. لازم یہ متعدی کہتے ہیں اس ورب کی دو ٹائپس کو. ایک فعل ایسا ہوتا ہے جو فعل دو وجہی کہلاتا ہے, یعنی وہ لازم اور متعدی دونوں بن سکتا ہے. جیسے ایک سوختن یعنی جلنا, تو غزہ سوخت, غزہ جل گئی. او کاغذ ہو رہا سوخت, اس نے کاغذوں کو جلایا. تو اس میں اب دوسرے جملے میں آپ دیکھ سکتے ہیں کہ آبجیکٹ آ گیا, پہلے والے میں آبجیکٹ نہیں تھا. شکستن, شیشے شکست, شیشہ ٹوٹ گیا. طوفان, شیشے ہورا شکست, طوفان نے شیشے کو توڑ دیا. اسی طرح ریختن, گرنا, لیوان آب ریخت, گلاس کا پانی گر گیا. دوسری مثال, کودک لیوان آب را ریخت, کودک بچے کو کہتے ہیں. کودک یعنی بچے نے گلاس کا پانی گرا دیا. تو یہ بھی دو وجہی فعل آپ دیکھ سکتے ہیں, کہ اس کی تین مثالیں ہم نے یہاں بیان کر دی ہیں. کچھ فعل ہے یہ اسنادی کہلاتے ہیں, جیسے است ہے, بود یعنی تھا یا تھی, شد یعنی ہو گیا یا ہو گئی. ہوا یہ امروز گرم است, آج کا موسم گرم ہے, آج کی ہوا گرم ہے. رنگ دیوار سیاہ بود, دیوار کا رنگ سیاہ تھا. غذا سرد شد, کھانا ٹھنڈا ہو گیا. تو یہ تین جو است, بود, شد ہیں, یہ فعل ہے اسنادی ہیں. چوتھی جو قسم یا خصوصیت جو فعل کی ہے وہ ہے وجہ فعل. اس میں تین چیزیں ہیں, وجہ اخباری, وجہ التزامی اور وجہ امری. وجہ اخباری جو ہے وہ اس کا مطلب یہ ہے کہ ایک خبر کا بیان ہوتا ہے اس میں, وہ خبر قطعی ہوتی ہے, حتمی ہوتی ہے, یقینی ہوتی ہے. جیسے ما دیروز بے کوہ رفتیم, یعنی ما یعنی ہم, دیروز یعنی کل, گزرا ہوا کل, بے کوہ رفتیم پہاڑ پر گئے, ہم کل پہاڑ پر گئے, تو یہ خبر ہے. احمد بے مدرسے نہ رفت, احمد مدرسے نہیں گیا, یہ بھی ایک خبر ہے. دوسری جو اس کی وجہ ہے وہ ہے الزام, شک, تردید, احتمال, شرط, توصیے, دعا, میل. یہ تمام جذبات جو ہیں وجہ التزامی کے ذریعے ظاہر ہوتے ہیں. مثال میں لکھا ہوا ہے کہ باید بے رویم, لازم ہے کہ ہم جائیں, بے رویم. شاید او رفتے باشد, शायद वो जा चुका है। अगर बारान न बारत, अगर बारिश न हो, खुश्क साली मिशावत, यानी खुश्क साली हो जाएगी। इसी तरह खुदा कुने के उस सालिम बेरासत, खुदा करे कि वो सही सलामत पहुंच जाए। तो ये जितने भी जज्बात का या जितने भी रवैयों का ज़िक्र मैंने यहाँ किया, इल्ज़ाम, शक, तरदीद, एहतमाल, शर्त वगैरह, ये सब वजह इल्तज़ामी। फिर एक है वजह अमरी, यानी हुक्म। अब चे मस्बत चे मनफी, मस्बत यानी करने का हुक्म, मनफी यानी ना करने का हुक्म। तो बुरो, तुम जाओ, शुमा बेरवीद, आप जाइए, इन कार ना कुन, इस काम को ना करो, ऑन दर्स रब खानी, उस दर्स को पढ़ो। तो इसमें देखें आपके करने का भी हुक्म है और ना करने का भी हुक्म है। तो ये सारे जो हैं वजह अमरी कहलाते हैं। मजदर फेल वर्ब रूट, किस लफ्ज़ से फेल आखिर हासिल किया गया है? तो ये वो लफ्ज़ होते हैं खुर्दन, खाना, दीदन, देखना, शनीदन, सुनना, रफ्तन, जाना, निशस्तन, बैठना, शुस्तन, धोना, नोशीदन, पीना, बुईदन, सूंघना, खानदन, पढ़ना, आमदन, आना, ईस्तादन, खड़े होना, पुख्तन, पकाना। ये मजदर फेल है। मजदर का जो सफ़र है वर्ब वॉयज ये है कि मजदर से जब हम ज़मान में जाते हैं, जब हम टेंसेस में जाते हैं, तो हम ज़ाहिर है कि टेंसेस तीन तरह के होते हैं, माजी, हाल, मुस्तकबिल। तो इन तीनों टेंसेस में जाने के लिए हमें वर्ब की एक शक्ल चाहिए होती है। फारसी में कुछ तकसीम इस तरह से हुई है कि जब हम माजी और मुस्तकबिल में जाते हैं तो एक फॉर्म से इस्तेफादा करते हैं, और जब हम हाल में जाते हैं यानी मुजारे में जाते हैं तो एक फॉर्म से इस्तेफादा करते हैं। मिसाल के तौर पर रफ्तन को जब हम यानी जाना, रफ्तन का मतलब है जाना। तो अब इस मजदर को अगर हम ज़माने माजी में लेके जाना चाहें या मुस्तकबिल में, तो जो रीशा या बुन जो उसकी या फॉर्म उसकी जो शक्ल हमारे सामने आएगी वो रफ्त होगी। माजी में भी रफ्त इस्तेमाल होगी और मुस्तकबिल में भी। इससे आप कन्फ्यूज़ ना होइएगा, क्योंकि जब हम माजी और मुस्तकबिल की बहस करेंगे तो जब उन टेंसेस का मुताला करेंगे तो हमें पता चलेगा कि हम किस तरह इस रीशे को, इस बुन को, इस फॉर्म को इस्तेमाल करते हैं। और जब हम मुजारे में जाएंगे या हाल में जाएंगे तो जिस फॉर्म को हम इस्तेमाल करेंगे वो है रो। तो रफ्तन से ही रफ्त निकला है, रफ्तन से ही रो निकला है, मगर ये दोनों माजी, मुस्तकबिल और मुजारे की जो तकसीम हुई हुई है, किस तरह ये टेंसेस में इस्तेमाल होंगे, ये इंशाल्लाह बाद में इसका मुताला करेंगे। कुछ अहम इस्तलाहत दोबारा से उसकी एक याद दहानी हो जाए कि बुन फेल, जिसका मैंने अभी जिक्र किया कि टेंसेस में जाते हैं जब, तो मजदर से जो फेल निकलता है उसे बुन फेल कहते हैं। बुन फेल दो तरह का होता है, बुन माजी, बुन मुजारे। बुन माजी ही की जो शक्ल होती है वही मुस्तकबिल में इस्तेमाल होती है, तो इसीलिए मैंने यहाँ पे इसको दो ही हिस्सों में फ़िलहाल यहाँ लिखा हुआ है। इसी तरीके से शनासे फेल होता है कि वो हिस्सा के जो फेल के साथ अटैच होता है, चस्पीदा होता है, और उससे हमें पता चलता है कि ये कौन सा प्रोनाउन है। क्योंकि मन, मा और तू, शुमा, ये जो प्रोनाउंस हैं ये तो सब डिटैच प्रोनाउंस हैं, मगर कुछ प्रोनाउंस ऐसे होते हैं कि जो फेल के साथ अटैच होते हैं, उन्हें शनासे फेल कहते हैं, जिनका जिक्र अभी आएगा। यहाँ पे मिसाल दी हुई है मीरवम, मीरवीम, मीरवी, मीरवीद, मीरवत, मीरवंत। तो ये जो पहली दो मिसालें हैं वो मुतकल्लिम की हैं, अगली दो मुखातिब की, और आखिरी दो गायब की। बुन फेल जो है रो है, जो कि तकरार हुआ हुआ है हर फेल में, और शनासे ये फेल वो प्रोनाउन है कि जिससे ये पता चल रहा है कि ये कौन है, कौन शख्स है, कौन सा फर्स्ट पर्सन है, सेकेंड पर्सन है या थर्ड पर्सन है। मीरवम, मीरवीम, मीरवी, मीरवीद, मीरवद, मीरवंत, इनका जिक्र भी इंशाल्लाह बाद में तफसीलन आएगा, तो आप इसको और अच्छे तरीके से समझ पाएंगे। बुने माजी किस तरह बनता है, उसका तरीक़ाकार बहुत आसान है। मजदर से सिर्फ आखिर का जो नून है उसको हटाने से बुने माजी वजूद में आता है। जैसे शुरू करदन, शुरू करना, इसका मतलब है इसमें तो नून हटाया तो ये बच गया शुरू करद, शुरू किया, ये माजी का बुन बन गया। रफ्तन, नून हटाया, रफ्त, रफ्तन यानी जाना, और इसका बुने माजी का मतलब हो जाएगा कि वो गया। ये थर्ड पर्सन सिंगुलर का जो फेल है वो भी यही है जो बुने माजी होता है, नून हटाने के बाद जो बनता है ये थर्ड पर्सन सिंगुलर का जो फेल है ये वो बन जाता है। औमदन यानी आना, और जब इसमें से नून हटाया तो ये बन गया औमद। निविष्टन यानी लिखना, नून हटाया तो बन गया निविष्ट। बर्दाश्तन यानी उठाना, नून हटाया तो बन गया बर्दाश्त। بنے مظاہرے بنانے کی بھی کچھ طریقے ہیں، اور یہ اس کا ایک پورا چارٹ ہے جو آپ کے لیے ڈیزائن کر دیا گیا ہے، تاکہ آپ کبھی بھی کنفیوز ہوں تو دوبارہ یہاں اس چارٹ سے ریفر کریں اور اس بنانے کے طریقے کو سیکھ لیں. اگر کسی مصدر کے آخر میں ایدن یہ دال نون آ رہا ہو تو اس یہ دال نون کو حذف کر کے جو باقی حصہ بچتا ہے اسی کے آگے شناسہ یہ فعل یا وہ پروناؤن کے جو ریلیٹڈ ہے، جو بھی آپ استعمال کرنا چاہ رہے ہیں اس کے ساتھ کنیکٹ کر لیں. فار ایگزامپل یہاں پہ ایک مثال لکھی ہوئی ہے اندیشیدن، تو جب اس کا ایدن ہم نے حذف کیا تو بن گیا اندیش. اندیش جو ہے بنے مضارے ہے. اب اس کے اندر انمی اندیشم، اندیش، اندیشیم، اندیشی، اندیشید، اندیشد، اندیشند، جو بھی اس کے آخر میں پروناؤن لگائیں گے، شناسہ فعل لگائیں گے، اسی اعتبار سے فرسٹ پرسن، سیکنڈ پرسن، تھرڈ پرسن میں کنورٹ ہو جائے گا. پھر اسی طریقے سے اگر کسی مصدر کے آخر میں دن ہو تو اس کو حذف کر دیں گے. جیسے آور دن ہے تو دن ہٹا دیا تو آور ہو گیا. خوردن ہے یعنی کھانا، خوردن کا مطلب ہے کھانا، تو اسی طرح اس کے دن ہٹائیں گے تو وہ خور رہ جائے گا. اگر کسی مصدر کے آخر میں اودن ہے تو وہ اودن جو ہے وہ اس کا دن حذف کر دیں گے اور اس کے واو کو ہم چینج کر دیں گے الف میں، تو پیمودن سے ہو گیا پیما، آزمودن سے ہو گیا آزما. اگر کسی مصدر کے آخر میں آدن ہے جیسے افتادن، تو یہ آدن ہٹ جائے گا، افت رہ جائے گا. ایستادن تھا تو آدن ہٹا تو ایست رہ گیا. اسی طریقے سے خے تے نون، مثال یہاں دی ہوئی ہے سوختن، تو سوختن سے جو ہے وہ اس کا تن ہٹایا اور خے کو تبدیل کر دیں گے زے میں، تو یہ ہو گیا سوز. انداختن سے تن ہٹایا، خے تبدیل بے زے، تو ہو گیا انداز. پھر یہ اندازم، اندازیم، اندازی، اندازید، اس طریقے سے یہ تینوں پرسنس میں چلا جائے گا. پھر اسی طریقے سے استن، شتن کی جتنے بھی رولز اینڈ ریگولیشن آپ کے سامنے دیے ہیں ان کی مثالوں کو میں پڑھ دیتا ہوں. دانستن سے دان ہو گیا، توانستن سے توان ہو گیا، گزاشتن سے گزار ہو گیا، کاشتن سے کار ہو گیا، یافتن سے یاب اور کوفتن سے کوپ. تو یہ جتنی مثالیں ان کو آپ اپنے ذہن میں رکھیے گا اور کسی بھی وقت آپ اس کو ریفر کر سکتے ہیں سمجھنے کے لیے کہ کون سا مصدر ہے ہمارے سامنے اور ہمیں بنے مضارع بناتے وقت کیا چیزیں دھیان میں رکھنی ہیں. یہ بیسک رولز ہیں مگر استثناءات بھی ہیں. یہاں پہ انہی استثناءات کا ذکر ہے. یہاں پہ آٹھ گروہ بنائے گئے ہیں ان افعال کے کہ جن کو ہم جو رولز ابھی بیان کیے ہیں پچھلی سلائڈ میں، وہ ان پہ اپلائی نہیں ہوتے. یہ جو ہیں استثناء ہیں. اس میں بس آپ کو اسی طریقے سے ان کو یاد کرنا پڑے گا کہ دیدن سے دن نہیں ہٹائیں گے کہ وہ د بچ جائے بعد میں، بلکہ اس کا جو بنے مضارع ہے وہ بینا ہے. آفریدن کا آفرین ہے، گزیدن کا گزین ہے. اسی طریقے گروہ دوم میں آپ دیکھیں آزردن ہے تو اس کا جو بنے مضارع ہے وہ آزار ہے، اومدن ہے تو اس کا بنے مضارع آ ہے، اور اسی طریقے سے یہ باقی لفظ ہیں جیسے بردن سے بر، درودن سے درو، زدن سے زن، شدن سے شو، کردن سے کن، مردن سے میر، شمردن سے شمار، سپردن سے سپار. تو یہ بہرحال ایک چارٹ اس لیے دیا گیا ہے تاکہ آپ کو رولز کا بھی پتہ ہو اور استثناءات یعنی ایگزمپشنز کا بھی پتہ ہو، اور کبھی بھی آپ کنفیوژن آپ کو ہو تو آپ فوراً ان چارٹس کی طرف رجوع کر سکتے ہیں. اور انشاءاللہ ہم جملوں کو جب ٹینسز کی ہم جب اسٹڈی کریں گے، ان کا مطالعہ کریں گے، تو ہم ان کو ڈیٹیل سے سمجھ سکیں گے وہاں پہ پریکٹس کے ساتھ. ضمیر جو ہیں وہ فارسی زبان میں دو طرح کی ہوتی ہیں، ضمیر منفصل، ضمیر متصل. ضمیر منفصل جو ہیں وہ من، ما، تو، شما، او، اونہا، جن کا میں نے ترجمہ بھی یہاں لکھا ہوا ہے. من یعنی میں، ما یعنی ہم، تو یا تم، شما یعنی آپ، جم کے لیے مخاطب، جم مخاطب کے لیے اور احترام کے لیے بھی استعمال ہوتا ہے. اسی طریقے سے او جو ہے وہ سنگولر فرسٹ پرسن ہے اور اونہا جو ہے وہ تھرڈ پرسن پلورل کے لیے. تو مگر ایک یہاں پہ جو اہم بات ہے وہ بتانا چاہوں گا، وہ یہ کہ شما آپ احترام کے لیے اور او کے بجائے ایشون کا استعمال اگر زیادہ آپ رکھیں گفتگو میں یا اپنی تحریر میں تو زیادہ بہتر ہے، کیونکہ یہ احترام کو شو کرتا ہے. شما اور ایشون جو ہے وہ احترام کے لیے. ضمیر متصل جو ہے وہ شناسِ فعل بھی کہلاتا ہے، اور یہی وہ چیز ہوتی ہے کہ جو ورب کے ساتھ اٹیچڈ ہوتی ہے، اور اسی لیے اس کو متصل کہا جاتا ہے. اور اگر ضمیر منفصل جملے میں نہ بھی ہو، جیسے من اگر نہ بھی لکھا ہوا ہو اور صرف خوردم لکھا ہوا ہو، تو ہم سمجھ جائیں گے کہ اس کا مطلب یہ ہے کہ یہ میں نے کھایا. تو من خوردم بھی کہنا صحیح ہے اور خوردم کہنا بھی ٹھیک ہے، ما خوردیم کہنا بھی ٹھیک ہے، خوردیم کہنا بھی ٹھیک ہے، کیونکہ یہ جو ایم ہے ये रिप्रेजेंट कर रहा है माँ को भी, जो जुमले के शुरू में लिखा हुआ है। तो इसी तरीके से ये तू खुर्दी में भी या जो है वो तू को रिप्रेजेंट कर रहा है, खुर्दीद का जो आखिर का या और दाल है ईद, ये शुमा को रिप्रेजेंट कर रहा है। और थर्ड पर्सन सिंगुलर में बताया था कि जो माजी के जो बुने मुजारे होता है, सॉरी जो बुने माजी होता है उसके अंदर कोई सिर्फ हस्फ कर देने से जो नून मजदर में से, वही थर्ड पर्सन सिंगुलर बन जाता है। ऊ खुर्द, बस यही नून खुर्दन था इसमें नून हटा तो ये ऊ खुर्द हो गया। और इसी तरीके से ओनहा खुर्दंद, इसमें नून और दाल जो है वो रिप्रेजेंट कर रहा है ओनहा को, थर्ड पर्सन प्लूरल को। शनासेहा ये मुजारे क्या होते हैं, मजदर फॉर एग्जाम्पल यहाँ हमने लिखा हुआ है निवेशतन, निवेशतन का मतलब है लिखना। हर मजदर से बुने माजी भी निकलता है और बुने मुजारे भी निकलता है। बुने माजी क्या होगा, नून हटाया निवेश्त, बुने मुजारे उसके रूल्स एंड रेगुलेशंस पीछे बयान हुए हैं, मगर यहाँ पे मैंने लिख दिया है बुने मुजारे निवीस। मी निवीसम जो मैं पहली मिसाल दी हुई है उसमें आप देख सकते हैं कि निवीस जो है वो रिपीट हुआ हुआ है सारी मिसालों में, मगर उसके आगे हमने शनासे हाय मुजारे जो है अम ईम ई ईद अध अंध ये हमने ऐड किया, तो उसके बनाने से ऐड करने से हमारा फेल जो है वो अपनी फाइनल हालत में आ गया। मीनी वीसम यानी मैं लिखता हूँ, मीनी वीसिम यानी हम लिखते हैं, मीनी वीसी यानी तुम लिखते हो, मीनी वीसीद यानी आप सब लिखते हैं, मीनी वीसद यानी वो लिखता है, मीनी वीसन यानी वो सब लिखते हैं। तो ये शनासे हाय मुजारे। इसी तरीके से शनासे हाय माजी है, यहाँ पे भी मैंने उसी मजदर को उठाया है, निविष्टन को ही लिखा है, और निविष्टन का मतलब लिखना, बुने माजी है निविष्ट नून हटाया। तो यहाँ पे आप देख सकते हैं कि ये जो निविष्ट है ये रिपीट हो रहा है हर मिसाल में, निविष्टम निविष्टीम निविष्टी निविष्टीद निविष्ट और निविष्टंत, मगर जो चेंज आ रहा है वो सिर्फ शनासे हाय माजी का है, यानी जो ज़मीर आखिर में चेंज हो रही है, अम ईम ई ईद, थर्ड पर्सन सिंगुलर में कोई इजाफा नहीं होता, और थर्ड पर्सन प्लूरल में अंध आखिर में जो साउंड है वो अंध की है, निविष्ट अंध निविष्टंध हो जाता है। तो ये इसी तरह शनासे हाय माजी बयान हो जाते हैं। खुलासा ये है कि हमने हरूफ फ़ारसी को देखा, इस्तिलाहात दस्तूर फ़ारसी का मुताला किया, सफर जुमला क्या होता है जो शुरू होता है वाज से लेके जुमले तक, जुमले की अकसाम भी पढ़ ली, पार्ट्स ऑफ स्पीच यानी कलमा और अकसाम कलमा, फेल और उसकी खसूसियात को पढ़ा है, मजदर क्या होता है, फेल मजदर से शुरू होता है बुने माजी बुने मुजारे तक जाता है, ज़मीर ज़मीर मुनफसिल और ज़मीर मुत्तसिल होती हैं, और इसी तरह शनासे हाय मुजारे और माजी जो कि बुने माजी और बुने मुजारे से अटैच होती हैं। तो ये हमारे दर्स का खुलासा था। एक ज़बान सीखने के लिए जो मुख्तलिफ़ रिसोर्सेज हैं इंसान को इस्तेमाल करने चाहिए वो ज़ाहिर है इस जदीद दौर में, जदीद टेक्नोलॉजी के दौर में बहुत सारे हैं। आप एंड्रॉयड ऐप्स डाउनलोड कर सकते हैं, स्पेशली ये फास्ट डिक्शनरी जो है बहुत अच्छी है, जो फ़ारसी से अंग्रेज़ी और अंग्रेज़ी से फ़ारसी में तर्जुमा करती है डिक्शनरी का, और उसके अलावा इसमें और भी फ़ारसी ज़बान की एप्लीकेशन डाउनलोड की जा सकती हैं, फ़ारसी अखबार पढ़ना, फ़ारसी वीडियोज़ और ऑडियोज़ देखना सुनना, ये सब काम आ सकते हैं, मुख्तलिफ़ तरह की एक्टिविटीज़ हैं। हमारा असल जो हदफ है वो ज़माने फ़ेल यानी टेंसेस का मुताला करना है। फ़ारसी ज़बान में जो टेंसेस राइज हैं आजकल, ज़माने माजी के अंदर 6, माजी सादा, माजी मुस्तमर, माजी नकली, माजी बईद, माजी इस्तिमरारी, माजी इल्तज़ामी। ज़माने हाल के अंदर जो 3 टेंसेस हैं, मुजारे अखबारी, मुजारे मुस्तमर, मुजारे इल्तज़ामी, फिर ज़माने मुस्तकबिल यानी फ्यूचर टेंस, फिर अम्र यानी इम्पेरेटिव और नहीं यानी नेगेटिव इम्पेरेटिव। तो अभी इनके नामों से आप घबराइएगा नहीं, इंशाल्लाह जब हम इनका एक एक करके एक एक वीडियो में एक एक ट्यूटोरियल में इनको बयान करेंगे तो आपको ये सब चीज़ें बहुत आसान लगने लगेंगी, और इंशाल्लाह आप ख़ुद फ़ारसी ज़बान में जुमले बना सकेंगे, हर टेंस में गुफ्तगू भी कर सकेंगे। ज़ाहिर है कि हर ज़बान सीखने के लिए मेहनत थोड़ा सा चाहिए होती है और वक्त लगाना बहुत ज़रूरी होता है। तो इंशाल्लाह उम्मीद करते हैं कि ये टेंसेस की जो इन्फॉर्मेशन, एक इंट्रोडक्टरी जो उसकी इन्फॉर्मेशन है ग्रामर की, आपको पसंद आई होगी, और ज़्यादा इसमें घबराइएगा नहीं, इंशाल्लाह जब फ्यूचर में हम मज़ीद टेंसेस की गुफ्तगू करेंगे तो ये सारी चीज़ें आपको समझ में आएंगी और आप बहुत जल्द फ़ारसी ज़बान पर उबूर हासिल कर सकेंगे। शुक्रिया।